أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين. آموزش فلسفہ میں ہماری بحث شروع ہوئی تھی اور ہم پانچویں درس میں پہنچے ہیں. اس کے اندر جناب آیت اللہ مصباح حفظہ اللہ نے اصطلاحات کی وضاحت کی تاکہ جو مغالطے بعض اوقات وجود میں آ جاتے ہیں ان اصطلاحوں کے واضح نہ ہونے کی وجہ سے ان سے بچا جا سکے. یہ بحث تقریباً ہماری جو ہے وہ ختم ہو گئی ہے. ایک نیا مطلب آج سے جو ہے وہ شروع کر رہے ہیں وہ ہے کہ علوم جو کہ بہت زیادہ تھے اس کو دستہ بندی کیوں کی گئی ہے, دستہ بندی کیوں کی گئی ہے, یہ سوال یہاں پر اٹھاتے ہیں. ہم جو ابھی یہ بحث شروع کرنے جا رہے ہیں یہ ایک نئی بحث ہے اور مقدماتی بحث ہے موضوع فلسفہ اور تعریف فلسفہ کے لیے. یعنی اب ہم تاریخ فلسفہ سے آشنا ہو گئے مختصر طور پہ, اصطلاحات سے آشنا ہو گئے مختصر طور پہ, اور اب جو ہے ہم آہستہ آہستہ موضوع فلسفہ کو کھولیں گے کہ فلسفے کا موضوع کیا ہے, پھر اس کی بنیاد پر ہم فلسفے کی تعریف کریں گے جو فلسفہ ہم قائل ہیں جس کے اور جس کو بیان کر رہے ہیں. تو اس کے لیے کچھ مقدماتی مزید بحثوں کی ضرورت ہے کہ جو ابھی آیت اللہ مصباح حفظہ اللہ جو ہے اس پانچویں درس کے وسط سے شروع کر رہے ہیں, وہ ہے تقسیم و طبقہ بندی علوم, کہ علوم کو تقسیم کیوں کیا گیا, علوم کو دستہ بندی کیوں کی گئی ہے, اس کی کیا وجہ تھی. جناب آیت اللہ مصباح فرماتے ہیں کہ ہم اگر علوم کی طرف ذرا دقت کریں, دیکھیں, مطالعہ کریں تو ہمیں ملتا ہے کہ اتنے زیادہ مسائل ہیں علمی کہ انسان جو ہے وہ شاید ان کو شمار بھی نہ کر سکے. بہت سارے ہیں, مثلا تجربی علوم کو لے لیں اس کے بہت سارے مسائل ہیں, پھر عقلی علوم کو لے لیں اس کے اپنے مسائل ہیں, اخلاق کو لے لیں اس کے اپنے مسائل ہیں, مسائل ہی مسائل ہیں. مسئلہ بے عنوان علم یعنی نہ ہماری وہ عرفی زبان میں مسائل جو ہے وہ مراد نہیں ہے. تو کہتے ہیں کہ جب ہم نے دقت کی, یعنی ان ماہرین نے, دانشمندوں نے جب دقت کی کہ ان میں بعض مسائل کے اندر قربتیں موجود ہیں. مثلا آپ اگر دیکھتے ہیں کہ جو تجربی علوم ہیں جو کہ ابھی علوم کی شکل میں ہیں اگر اس کو ہم مد نظر رکھیں تو ان میں سے بعض علوم جو ہیں ان کے مسائل ایک دوسرے کے بڑے قریب نظر آتے ہیں. مثلا آپ دیکھیں فزکس جو ہے وہ بھی مادے سے بحث کرتی ہے, بحث کرتی ہے, اور کیمسٹری جو ہے وہ بھی مادے سے بحث کرتی ہے. ہاں زاویہ دید الگ ہے ضرور, لیکن کیا ہے جو متمہ نظر ان کی چیز ہے وہ کیا ہے, وہ میٹر ہے, درست ہے. اور اب جب ان کے اس طریقے سے موضوع بنتا ہے, اب جب یہ مسائل بیان کرتے ہیں, مسئلہ مسئلہ لے کر آتے ہیں, ان کی جو پرابلمز ہیں ان کو یہ ڈسکس کرتے ہیں, ہم دیکھتے ہیں کہ بہت زیادہ نزدیکیاں نظر آتی ہیں فزکس کیمسٹری اس کے اندر, اور پھر بایولوجی کے اندر قربتیں نظر آتی ہیں بعض مسائل ایسے ہیں. لیکن کہتے ہیں کہ ہم بعض جب علوم کو دیکھتے تھے, مسائل کو دیکھتے تھے, بلکہ علوم تو بعد میں بنیں گے, مسائل کو جب دیکھتے تھے تو ہمیں پتہ یہ چلتا تھا کہ بعض مسئلوں کے اوپر متوقف ہیں. کیا مراد متوقف ہیں؟ یعنی اگر آپ ایک مسئلے کو یاد نہیں کریں گے, ایک مسئلے کو حل نہیں کریں گے تو آپ کو دوسرا مسئلہ سمجھ میں نہیں آئے گا, اس قسم کا توقف پایا جاتا ہے. تو یہ چیزیں ہمیں نظر آ رہی تھی. مثلا اگر کوئی انسان فلسفہ جو ہے وہ پڑھنا چاہتا ہے تو جب تک اس نے علم منطق نہ پڑھی ہو تو وہ فلسفے کو اچھے طریقے سے سمجھ نہیں سکتا. بس معلوم ہوا کہ منطق کے مسائل پہلے حاصل کرنا ضروری ہیں اور فلسفے کے مسائل اس کے بعد ہیں, بس توقف پایا جاتا ہے یہاں پر. یا مثلا آپ لے لیں جدید جو فزکس ہے ہمارے پاس, اس کے بارے میں کہا جاتا ہے کہ اگر انسان کو ریاضی نہ آتی ہو تو جدید فزکس کو سمجھنا مشکل ہے. تو لہذا اگر یہ بات درست ہو तो फिर इसका मतलब यह है कि रियाजी और जदीद फिजिक्स के दरमियान तवक्कुफ पाया जाता है, यानी रियाजी आएगी तो जदीद फिजिक्स के मसाइल जो है वो समझ में आएंगे। लेकिन बाज़ उलूम जो हैं, बाज़ उलूम के लिए मददगार साबित होते हैं। मसलन यही रियाजी की मिसाल ले लेते हैं, रियाजी फलसफे के लिए मददगार है, तवक्कुफ नहीं है यहां पर, जदीद फिजिक्स के लिए तवक्कुफ पाया जाता है। कैसे मददगार है? आप अगर तारीख फलसफा में जाकर मुताला करें तो आपको यह नुकता बड़ा वाज़े अंदाज में मिलेगा कि अरस्तु और अफलातून जो हैं अपनी अकेडमी में उस फर्द को दाखिला देते थे कि जो रियाजी में माहिर होता था, क्योंकि फलसफी बहस करनी थी और रियाजी जो है इंसान के जहन को अकली बनाने की जो है वो बड़ा अहम किरदार अदा करता है रियाजी। और जारी सी बात है, जब इंसान का जहन जो है वो तअक्कुल के काबिल हो जाए तो फलसफा उसको बड़ा आसानी से समझ में आता है। तो लिहाजा अगर कोई इंसान रियाजी वाला जहन रखता है और अगर वो इंसान चाहता है कि फलसफा उसको सही तरीके से समझ में आए तो फिर कोशिश होनी चाहिए कि वो रियाजी के अंदर मेहनत करे। अगरचे रियाजी के बगैर फलसफा समझ में आ जाता है, इसी वजह से कहा कि रियाजी और फलसफे में क्या है, तवक्कुफ नहीं है, दुरुस्त है, लेकिन यह कि मददगार जरूर है। जो बंदा रियाजी अच्छे तरीके से जानता होगा उसको फलसफा समझने में उस तरीके से मुश्किल पेश नहीं आएगी जिस तरीके से एक आदि तालिबे इल्म को जो है वो मुश्किल पेश आती है। बस जब हमने देखा कि बाज़ मसाइल ऐसे हैं कि जो आपस में कुर्बत रखते हैं, ठीक है, बाज़ मसाइल ऐसे हैं जो एक दूसरे पर तवक्कुफ रखते हैं, एक को ना सीखा दूसरा समझ में नहीं आएगा, इस किस्म का है। और बाज़ मसाइल हमें ऐसे मिलते हैं कि इनका आपस में कोई रब्त नहीं है। मसलन अदबियात में नहव के अंदर अरबी अदबियात को अगर आप लें तो वहां मसाइल ये हैं कि फाइल मरफू होता है, मफ़ऊल मनसूब होता है, मतलब इस किस्म की बहसें होती हैं। अब ये मसाइल, इसका कोई ताल्लुक नहीं है फिजिक्स के साथ, ये मसाइल बिल्कुल अजनबी हैं एक दूसरे के लिए। तो लिहाजा इन्होंने देखा कि जब ये इस किस्म के हालात मौजूद हैं तो हम क्या करें, यहां पर हम फिर जो एक दूसरे पर तवक्कुफ रखते हैं और जो मसाइल आपस में कुर्बत रखते हैं इनको जुदा करना शुरू कर दें। बस यहां से ये एक आप कह लें कि सबब बना कि दानिशमंद जो हैं, माहिरीन जो हैं, उलमा जो हैं, वो इस फिक्र में आ जाएं कि उलूम की दस्ताबंदी होनी चाहिए। दुरुस्त है, बस ये एक दो वजूहात जो आपकी खिदमत में यहां पर बयान की है। इसके बाद जो है वो फायदा क्या है तबका बंदी करने का, इल्लतों में समझ में आ गई, सबबतों में समझ में आ गया। आयतुल्लाह मिसबाह ने जो है वो यहां पर बयान कर दिया कि उसका सबब यह है कि मसाइल के अंदर कुर्बत मौजूद थी, मसाइल के अंदर तवक्कुफ मौजूद था, लिहाजा उलमा ने चाहा कि इसको जो है वो तबका बंदी कर दी जाए। जो मसाइल एक दूसरे के करीब हैं उनको एक तरफ कर दें, जिनके अंदर तवक्कुफ पाया जाता है उनको एक तरफ कर दें, और जिनका आपस में कोई रब्त नहीं है तो लिहाजा वो एक दूसरे से क्या होने चाहिए, जुदा होने चाहिए। अगर ये उलूम की तबका बंदी ना होती तो क्या नतीजा निकलता, हमारे पास जो है वो एक ही इल्म होता उसके सैकड़ों मसाइल होते, बल्कि लाखों मसाइल होते, तो लिहाजा मुश्किल पेश आती। अब हम फायदे की तरफ आते हैं कि इस तबका बंदी ने हमें क्या फायदा दिया। आयतुल्लाह मिसबाह हफ़ज़हुल्लाह यहां पर दो फायदों का की तरफ जो है वो इशारा करते हैं। एक फायदा यह हासिल हुआ कि अगर कोई इंसान एक इल्म का ज़ौक रखता है, मसलन एक तालिबे इल्म या एक इंसान यह चाहता है कि मैं अकली उलूम में काम करूं, तो जाहिर सी बात है कि अगर दस्ताबंदी हुई हुई होगी, तबकाबंदी मौजूद है, पार्टीशन हुई हुई है अच्छे तरीके से, तो वो फकत अकली उलूम को सीखेगा जाकर, उसको फोकस करेगा, अपने ज़ौक के मुताबिक जो है वो बहस करेगा और रिसर्च करेगा जाके, बाकी उलूम उसके साथ रब नहीं रखते। तजुर्बी उलूम में वो जाना नहीं चाहता है, तारीखी उलूम में वो जाना नहीं चाहता है मसलन, तो लिहाजा वो अकली उलूम के ऊपर जो है वो फोकस कर लेगा। एक फायदा ये। दूसरा फायदा ये कि अगर कोई इंसान मुख्तलिफ रिश्तों के अंदर या मुख्तलिफ सब्जेक्ट्स के अंदर जो है वो काम करना चाहता है। मसलन अभी तो मैंने कहा ना कि एक बंदा जो है मसलन फलसफे में काम करना चाहता है तो तबका बंदी उलूम की हुई है, वो फकत फलसफे को फोकस करेगा, बाकी उलूम को छोड़ देगा। अब एक बंदा चाह रहा है कि नहीं, मैं मुख्तलिफ जो है सब्जेक्ट्स में मुताला करना चाहता हूँ, मैं चाहता हूँ कि फलसफे का भी मुताला हो, मैं चाहता हूँ तजर्बी उलूम का भी मुताला हो, मैं चाहता हूँ मंतिक का भी मुताला हो, मसलन इस तरीके से मुख्तलिफ उलूम को पढ़ना चाह रहा है, महारत हासिल करना चाह रहा है, तो तबका बंदी जो की गई है उलूम की, ये उस तालबे इल्म को, उस स्टूडेंट को ये फायदा पहुंचाएगी कि उसको पता होगा मैंने आगाज कहां से करना है। मतलब मैंने फलसफा अगर पढ़ना है तो मुझे फलसफा कहां से पढ़ना शुरू करना चाहिए, या मसलन अगर मैंने तजर्बी उलूम को पढ़ना शुरू करना है तो मुझे कहां से आगाज करना चाहिए उसका। तो लिहाजा ये एक फायदा मौजूद है कि जिस जो तबका बंदी से जो है वो हासिल होता है। तो लिहाजा ये मुख्तसर तौर पर जनाब आयतुल्ला मिसबाह हाफ़िज़हुल्लाह ने बयान किया है यहां पर। इसके बाद फिर फरमाते हैं इस उन्वान के आखिर में, फरमाते हैं कि लिहाजा जब तबका बंदी इन्होंने कर दी तो क्या तबका बंदी की, तो इब्तदाई मरहले में उलमा ने उलूम को बुनियादी तौर पर दो सेशन में तकसीम किया, उलूम या नजरी होंगे या अमली होंगे। यानी बाज उलूम वो हैं कि जिनका ताल्लुक इंसान के फिक्र व तफक्कुर के साथ मरबूत है, डायरेक्ट अमल के साथ मरबूत नहीं है, बल्कि पहले फिक्र के साथ मरबूत है, उसके बाद कहीं अमल का मरहला आता है। बाज ऐसे हैं, बाज ऐसे उलूम हैं जिनका डायरेक्ट जो है वो अमल से ताल्लुक है। बस पहले इल्म को कहा उलूम नजरी, नजर यानी अकीदा यानी तफक्कुर के साथ मरबूत हैं, और बाज उलूम क्या हैं, अमली हैं। बस बुनियादी तौर पे दो तकसीम कर दी, फिर बाद में जो है उलूम नजरी को जो है वो तीन हिस्सों में तकसीम किया, कि इसके ऊपर मुख्तसर सी गुफ्तगू हमारी तारीख फलसफा की जब बहस चल रही थी उसमें हुई थी कि उलूम नजरी को तीन हिस्सों में तकसीम कर दिया कि वो फिजिक्स था, रियाजी था, इलाहियात था, ये उलूम नजरी थे, और उलूम अमली जो है इसको तीन हिस्सों में तकसीम किया गया, अखलाक है, तदबीर मंजिल है और सियासत है। इसको उलूम अमली में इन तीन हिस्सों में जो है इसको तकसीम कर दिया गया। ये एक उनवान था जो जनाब आयतुल्ला मिसबाह हाफ़िज़हुल्लाह ने यहां पर बयान किया। एक और अहम मतलब जिसकी तरफ बयान इशारा करते हैं वो ये है कि यह बात हमें समझ में आ गई कि उलूम की तबका बंदी क्यों हुई, ये बात भी समझ में आ गई कि तबका बंदी उलूम की इसने क्या फायदा पहुंचाया और पहुंचा रहा है। अब सवाल ये उठता है कि किस मेयार के तहत उलूम को जो है वो तबका बंदी की जाए या की गई, इस मिलाक मेयार क्या था या क्या होना चाहिए एक इल्म को या मुख्तलिफ उलूम को तबका बंदी और उसकी तकसीम करने के लिए। फरमाते हैं कि हम यहां पर बुनियादी तौर पर तीन मेयार रखते हैं कि जिनका माहिरीन जो है वो ख्याल रखते हैं, किसी ना किसी एक मेयार के मुताबिक उलूम की तकसीम बंदी कर देते हैं। उनमें से जो पहला मेयार है वो है मेथड के एतबार से, मेथडोलॉजी आजकल जो है मसलन एक इल्म जो है वो बहस भी होती है कि रविश, उसलूब, मनहज या मेथड के मुख्तलिफ नाम हैं फारसी, अरबी और उर्दू, इंग्लिश के अंदर जो आपके खिदमत में अर्ज किए। एक मेयार यह है कि हम उलूम के अंदर जो रविशें मौजूद हैं उस रविश की बुनियाद पर उलूम को तकसीम करें। कैसे? हम देखते हैं कि बाज उलूम ऐसे हैं कि जो मसाइल के इस बात के लिए अकल से इस्तिफादा करते हैं। यानी क्या मुराद? यानी उस इल्म की तहकीक में रविश क्या इस्तेमाल होती है? अकल, अकली रविश का सहारा लेते हैं, बुरहाने अकली से इस्तिफादा करते हैं। तो हम देखेंगे जब ये बुरहाने अकली एक रविश है, मेथड है एक तहकीक का, तो अब हम क्या करेंगे, उलूम को जुदा कर देंगे, एक कैटेगरी के अंदर ले आएंगे कि वो उलूम के जिसके अंदर रविश अकली इस्तेमाल होती है वो एक तबके में आ जाएंगे। मसलन मंतिक इसमें आ जाएगी, फलसफा इसमें आ जाएगा, درست ہے. اور اس کے علاوہ جو بھی عقلی علوم اس کے اندر جو ہے وہ شامل ہو جائیں گے آ کر, مثلا اصول وہ اس کے اندر آ جائے گا یا اس کے علاوہ بھی. دوسری جو روش موجود ہے وہ ہے تجربہ. تجربے کے ذریعے جو ہے وہ بعض علوم کے مسائل کو ثابت کیا جاتا ہے. مثلا آپ دیکھ لیں فزکس ہے, کیمسٹری ہے, بیالوجی ہے, اس کے اندر کیا ہوتا ہے, ہم تجربے کے ذریعے آ کر بحث کر رہے ہوتے ہیں اور مسائل کو ثابت کر رہے ہوتے ہیں. بس یہ دوسری کیٹیگری بن جائے گی علوم کی, کہ وہ علوم کے جو تجربی روش کے تحت مسائل کو ثابت کرتے ہیں. اس میں جیسے میں نے نام لیا آپ کے سامنے, فزکس, کیمسٹری, بیالوجی جو ہیں وہ ایک طرف ہو جائیں گے, وہ جدا ہو جائیں گے باقی علوم سے. ایک اور روش اور منہج جو موجود ہے اور اس کی بنیاد پر علم کو تقسیم کیا جاتا ہے وہ ہے نقل, نقلی علوم اس کو کہتے ہیں, قاف دو نقطے والے. نقل یعنی جس کا تعلق نقل سے, انتقال سے ہو. مثلا جیسا کہ تاریخ کا جو مسائل ہیں, آپ تاریخی ماضی تک کا کیسے پہنچیں گے, کہ جب آپ تک وہ خبریں پہنچی ہوں کہ جو اس زمانے میں واقعات ہوئے تھے, وہ آپ کے لیے نقل کریں, تب آپ تک پہنچیں گے تو آپ آشنا ہو سکیں گے کہ ماضی میں کیا کچھ ہوا ہے. بس ایک جو طبقہ بندی ہم کر سکتے ہیں علوم کی وہ ہے روش نقلی کے اعتبار سے. بس ایک طبقہ جو ہے وہ جدا ہو جائے گا علوم کا, کہ وہ علوم کے جس کے اندر نقلی روش سے استفادہ کیا جاتا ہے وہ ایک کیٹیگری میں آ جائیں گے, جیسے تاریخ ہے, علم رجال ہے, علم فقہ ہے, اور اس قسم کی باقی جو علوم ہیں وہ اس میں آ جائیں گے. بس ہمارے پاس پہلا معیار روش تھا, اور پھر اس روش کے اندر تین روشیں تھیں, عقلی روش, نقلی روش اور تجربی روش. تو یہ اس طریقے سے آگے علوم کو جو ہے وہ تقسیم کر دیا گیا. دوسرا معیار جو پایا جاتا ہے علوم کو تقسیم کرنے کے لیے, اور معمولاً اس معیار کا بھی بعض اوقات جو ہے وہ اس معیار کو بھی استعمال کیا جاتا ہے علوم کی دستہ بندی میں, اس کی طبقہ بندی کے اندر, وہ ہے کہ ہدف اور غایت کو مد نظر رکھیں. کن کن علوم کا ہدف اور غایت ایک ہے ان کو جدا کر دیتے ہیں, اور جن کا ہدف اور غایت نہیں مل رہا وہ اس سے الگ ہو جائیں گے. مثلا آپ دیکھ لیں کہ جو علوم انسان کی جو عربی لغت کو صحیح کرنے میں مددگار ثابت ہوتے ہیں, اور ان کا ہدف ہی یہی ہے کہ انسان کی جو لسان ہے اور عربی ہے وہ ٹھیک ہو جائے, ان کو ایک جگہ ہم کر دیں گے. مثلا بلاغت ہے, مثلا نحو ہے, مثلا صرف ہے. اب یہ کیا ہے, یہ مختلف علوم ہیں, لیکن ہم اس کو دستہ بندی کریں کس اعتبار سے, کہ ان سب علوم کا ہدف یہ ہے کہ انسان صحیح طریقے سے عربی سے آشنائی حاصل کر لے اور بول سکے اور سمجھ سکے, تو لہٰذا یہ علوم جو ہیں وہ جدا ہو جائیں گے. اور اسی طریقے سے باقی علوم کے اہداف بھی اسی طریقے سے ہم جو ہے وہ دیکھ سکتے ہیں. مثلا جیسے آیت اللہ مصباح نے جو ہے وہ مثال دی کہ اگر آپ دیکھیں مادی ہدف ہے کسی کا, معنوی ہدف ہے کسی کا, فردی ہدف ہے کسی کا, اجتماعی و معاشرتی ہدف ہے کسی کا, اور پھر بیان فرماتے ہیں کہ واضح اور روشن ہے کہ وہ شخص کے جو معنوی طور پر تکامل کے راستے پر چلنا چاہتا ہے اور اس سے آشنائی حاصل کرنا چاہتا ہے, اس کو کیا پڑی ہے کہ وہ تجربی علوم کا مطالعہ کرے. کھیتی باڑی کے علم کا جو ہے اس کو علم ہونا چاہیے, وہ کبھی بھی اس کی طرف نہیں جائے گا. کیوں؟ کیونکہ اس نے اپنا ہدف جو ہے وہ معنوی تکامل بنایا ہے, تو لہٰذا وہ انہی علوم کی طرف جائے گا کہ جو اس کے ہدف میں کارآمد ہوں گے. مثلا علم اخلاق کی طرف جائے گا, علم عرفان کی طرف جائے گا, مثلا اس طریقے سے باقی علوم کی طرف جو ہے وہ رجحان اس کا پیدا ہو جائے گا, لیکن باقی جغرافیہ, تاریخ مثلا اس کی طرف اس کا رجحان نہیں بڑھے گا. تیسرا معیار فرماتے ہیں, اور یہ معیار سب سے زیادہ استعمال ہوتا ہے, کہ علوم کی طبقہ بندی کے اندر جو ایک معیار ہوتا ہے وہ موضوع ہے. یعنی ایک علم جو دوسرے علم سے جدا ہو رہا ہے وہ موضوع کے اعتبار سے جدا ہو رہا ہے. مثلا اگر فلسفہ جدا ہے علم منطق سے, تو اس کی وجہ یہ ہے کہ علم منطق کا موضوع اور ہے، فلسفے کا موضوع اور ہے. اگر جو ہے علم صرف جدا ہے علم نحو سے، تو اس کا مطلب یہ ہے کیونکہ صرف کا موضوع اور ہے اور نحو کا موضوع اور ہے، اور اسی طریقے سے باقی علوم کا بھی آپ لے سکتے ہیں. بس ایک جو بہترین ملاک ہے وہ موضوع کی بنیاد پر علوم کی دستہ بندی کرنا ہے. انہوں نے جو مثال دی ہے، کیا مثال ہے؟ مثلا کہتے ہیں کہ عدد جو ہے وہ علم حساب کا موضوع ہے اور مقدار جو ہے وہ ہندسہ کا موضوع ہے. اب علم ہندسہ یا جیومیٹری اور علم ریاضی یہ ایک دوسرے سے جدا ہے. کیوں؟ اس وجہ سے کہ اس کا موضوع عدد ہے اور اس کا موضوع کیا ہے؟ مقدار ہے. لہذا ایک دوسرے سے جو ہیں وہ جدا ہو جاتے ہیں. پھر فرماتے ہیں کہ موضوع کی بنیاد پر علوم کی تقسیم بندی بہترین معیارات میں سے ہے. کیوں؟ فرماتے ہیں اس لیے کیونکہ اگر آپ موضوع کی بنیاد پر علوم کی تقسیم بندی کر دیں گے تو اس کے اندر وہ دو چیزیں بھی پائی جاتی ہیں کہ جو ہدف اور غایت کی بنیاد پہ تقسیم کیا جاتا تھا اس کو. مثلا دیکھیں عبارت، یہاں پر ہم عبارت پڑھ لیتے ہیں استثنائی طور پہ. فرماتے ہیں تقسیم بندی علوم بر اساس موضوع بہتر از معیارہا یہ دیگر، ہدف و انگیزہ جدا سازی علوم را تأمین می کند. کہ اگر ہم موضوع کی بنیاد پر علوم کی تقسیم بندی کرتے ہیں تو باقی معیاروں کی نسبت یہ بہتر معیار ہے کہ وہ علوم کی جدا کرنے والا کا جو ہدف ہے اس کو حاصل کر سکے ایک عالم ایک دانش مند. چنان کے بارے آیت آن ارتباط و ہم آہنگی درونی مسائل و نظم و ترتیب آنا بہتر ہے تزمی شود. اگر موضوع کی بنیاد پر علم کی تقسیم بندی کی جائے گی تو اس کے ایک علم کے مسائل کے اندر جو نظم ہونا چاہیے وہ اسی بنیاد پر ادا ہو سکتا ہے. اسی وجہ سے فرماتے ہیں کہ فلاسفہ نے اس معیار کے اوپر بہت زیادہ توجہ کی ہے، یعنی وہ جب بھی علوم کو تقسیم کرتے تھے تو ان کا مد نظر موضوع والا معیار ہوتا تھا، باقی معیار جو ہیں وہ ان کی طرف اتنی توجہ ان کی نہیں تھی چونکہ اس کے اندر اہداف جو ہیں وہ زیادہ ہیں. پھر آخری نقطہ اس مطلب میں جو ہے وہ بیان کرتے ہیں، پھر انشاءاللہ باقی مطلب چاہ رہا تھا کہ یہ فصل ختم ہو جائے لیکن وقت جو ہے وہ ختم ہو رہا ہے، چاہوں گا کہ اس کو بعد میں مکمل کر لیں. آخری مطلب جو ہم بیان کرتے ہیں وہ یہ کہ علامہ فرماتے ہیں کہ اگر آپ موضوع کے اعتبار سے علوم کی تقسیم بندی کرتے ہیں تو وہ تقسیم بندی تو ٹھیک ہے، لیکن ہو سکتا ہے کہ آپ نے ایک علم کو موضوع کے اعتبار سے جدا کیا ہو باقی علوم سے، اسی علم کو پھر آپ کیا کریں باقی معیاروں کے مطابق تقسیم کر دیں اس کو مزید. مثال کے طور پہ آپ نے موضوع کے اعتبار سے علم کو جدا کر دیا. کیا؟ مثلا ہمارے پاس ایک ایسا علم ہے کہ جو خدا کی معرفت عطا کرتا ہے، بس موضوع علوم کا جو معرفت خداوندی ہوگی، خدا شناسی ہوگا جس کا موضوع، وہ جدا ہو جائے گا. جن علوم کا موضوع خدا شناسی نہیں ہوگا ڈائریکٹ، وہ الگ ہو جائیں گے. لیکن فرماتے ہیں کہ یہ موضوع کے اعتبار سے تو جدا ہو گیا، لیکن اب اسی علم کو پھر ہم روش کے اعتبار سے تین حصوں میں تقسیم کر سکتے ہیں. کیوں؟ خدا شناسی میں تین روشیں معمولاً پائی جاتی ہیں. یا ہم کہیں گے کہ خدا شناسی جو ہے وہ کلامی ہے، فلسفی ہے، عرفانی ہے یا دینی ہے مثلا. تو اب یہ جو تقسیم ہم کر رہے ہیں خدا شناسی کے علم کی، وہ روش کے اعتبار سے ہے. بس ہم نے دیکھا کہ کلی علم جو ہے وہ تو موضوع کے بنیاد پر جدا ہو گیا باقی علوم سے، لیکن پھر اس کے نیچے جو شاخیں بنی ہیں اس کے اندر جو معیار مد نظر رکھا گیا ہے وہ معیار روش والا ہے. تو لہذا یہ کرنا جو ہے وہ ممکن ہے اور اس کے اندر کوئی مشکل پیش نہیں آتی. اور پھر نیچے مختلف مثالیں اور دیتے ہیں کہ وہ اتنا مشکل مطلب نہیں ہے، مطالعے سے جو ہے یہ چیز حل ہو جائے گی. اس کے بعد جو ایک موضوع بیان کرتے ہیں وہ یہ ہے کہ موضوع کا اور مسائل کا آپس میں کیا رابطہ ہوتا ہے، اس رابطے کے اوپر وہ بات کرتے ہیں. مثلا ہم کہتے ہیں کہ الکلمتو या मसलन यूं कह लें अल्फाइलो मरफून, फाइल मरफू होता है, या हम कहते हैं कि अलवजूद इल्लतुन, वजूद क्या है, इल्लत होता है या मालूल होता है। या मसलन हम फिजिक्स के अंदर जो है वो मैटर की जब बात कर रहे होते हैं, मादे की जब बात कर रहे होते हैं, आप ये कह देते हैं कि कोई एक कजिया बना देते हैं कि मादे की ये खसूसियत है। अब यहां पर मौजू कौन है, मादा, मसला कौन है, महमूल कौन है कि वो जो खसूसियत आप उसकी बयान कर रहे हैं। अब यहां पर ये बहस कर रहे हैं कि मौजू और मसाइल का आपस में क्या राबता है, कि इस राबते को थोड़ा तोजी देने की ज़रूरत है, कि अगर इस तोजी में पड़ गए तो बहस जो है वो लंबी हो जाएगी। इंशाल्लाह इसको फिर बाद में देखते हैं। वसल्लल्लाहु अला मुहम्मद व आले मुहम्मद।